देश विजय खबर का साथ में पारिवारिक वातावरण का साथ मनोरंजन का लागि गैंडाकोट फन पार्क गैंडाकोट 5 नवलपुर
फोन 0785015004 र 98612247
नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजयफम 101.6 र इन्टरनेट अनलाइनमा www.bijayfm.org.np मार्फत संसारभर 21:00 प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा श्रीधर उपाध्यायको नमस्कार। सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। नानगढ मुगलिङ सडक खण्डको विभिन्न स्थानमा भाँचिएको सडकको भौगर्भिक अध्ययन सुरु। सौराहामा जारी सौराहा फुड फेस्टिभल सकियो, 50,000 गरे अवलोकन। गैंडाकोट नगरपालिका नगर स्तरीय बाल सञ्जाल गठन, अध्यक्षमा गैंडाकोट एकी सुस्मिता भण्डारी चयन। देवचुलीमा किशोरीहरूद्वारा लागू औषधबाट हुन सक्ने हिंसा, दुर्व्यवहार विरुद्धको अभियान सुरु। चितवनमा 76 सामुदायिक विद्यालय दात्री संस्थाको भरमा, तल्लो तहको दरबन्दीमा रहेका शिक्षकले माथिल्लो तहसम्म हेर्नु पर्ने बाध्यता। र भरतपुरबाट 16 थान कौडा सहित 23 जुवाडे पक्राउ, चितवनको राप्ती नदीमा 24 गोही छाडियो, वर्षभरि 100 गोही छाडिने लक्ष्य।
स्वास्थ्य, एकता र समुन्नतिका लागि खेलकुद भन्ने मूल मर्मलाई आत्मसात गर्दै नवजागरण ग्रामीण विकास केन्द्र प्रस्तुत गर्दछ
स्वर्गीय कृष्ण प्रसाद सापकोटा स्मृति कप ड्युस बल टी20 क्रिकेट प्रतियोगिता 2075।
प्रथम पुरस्कार नगद रु 51,100,
द्वितीय पुरस्कार नगद रु 21,100,
इन्ट्री फी नगद रु 5,500।
मिति यही फागुन 11 गतेबाट।
स्थान गैंडाकोट वडा नम्बर 9 को नवजागरण खेलकुद मैदान।
टिम दर्ताका लागि सम्पर्क नम्बर विनोद दराई 98-62-34-391,
थामनाथ सापकोटा 98-454-46-589
र रामचन्द्र सापकोटा 98-454-49-765।
पुनश खेल अत्याधुनिक प्रविधिबाट निर्मित अन्तर्राष्ट्रिय स्तरको प्याराफिटमा बसेर अवलोकन गर्न सक्नुहुनेछ।
अफिसियल मिडिया
विजय खबरमा अब खबर विस्तारमा। नानगढ मुङलिङ सडक खण्डको विभिन्न स्थानमा भाँसिएको सडकको भौगर्भिक अध्ययन सुरु भएको छ। भाँसिएको र जोखिम पूर्ण गरी 7-8 ठाउँमा स्विस कम्पनी टेकोली प्राविधिक तथा भौगर्भिक अध्ययन गरिरहेको नानगढ मुङलिङ सडक आयोजना कार्यालयका सूचना अधिकारी शिव अधिकारीले जानकारी दिनुभएको छ। अध्ययनका क्रममा 17 किलो र 25 किलो भन्ने स्थानमा बढी जोखिम देखिएको उहाँको भनाइ छ। दुवै ठाउँमा सडक निर्माणका लागि नयाँ डिजाइन नै बनाउनु पर्ने देखिएको छ। 17 किलोमा 700 मिटर सडक क्षेत्र नै त्रिशुली नदीतर्फ सरेको अध्ययनको क्रममा देखिएको छ। अध्ययनमा आएका प्राविधिकले 17 किलोको समस्या सबैभन्दा जटिल भन्दै नयाँ डिजाइन नै बनाउनु पर्ने बताएका छन्। अध्ययन टोलीले 1 महिनाभित्र अध्ययन सहित डिजाइनको प्रतिवेदन प्रस्तुत गर्नेछन्। गैंडाकोट नगरपालिकामा नगर स्तरीय बाल सञ्जाल गठन गरिएको छ। 15 जनाको सदस्य रहेको समितिको अध्यक्षमा वार्ड नम्बर 21 सुस्मिता भण्डारी अध्यक्षमा चयन हुनु भएको छ। उपाध्यक्षमा वार्ड नम्बर 10 की बीमा सुवेदी, सचिवमा वार्ड नम्बर 5 की गीता न्यौपाने, कोषाध्यक्षमा वार्ड नम्बर 15 का सन्तोष जैसी, सहसचिवमा वार्ड नम्बर 7 की अनिता परियार, सदस्यहरूमा वार्ड नम्बर 11 की दृष्टि दिताल, वार्ड नम्बर 9 की कृषला सापकोटा, वार्ड नम्बर 4 की कविता घिमिरे, वार्ड नम्बर 17 की इन्द्रा खत्री र वार्ड नम्बर 16 की अलिसा बसेल रहनु भएको छ। यसै गरी सदस्यहरूमा वार्ड नम्बर 2 का पुष्कल राज लम्साल, वार्ड नम्बर 6 का समीर नेपाने, वार्ड नम्बर 14 की सनामी गुरुङ, वार्ड नम्बर 8 का संसार सापकोटा र वार्ड नम्बर 13 की सपना थापा रहनु भएको छ। बाँकी रहेको कोटामा वार्ड नम्बर 3, 18 र 12 नम्बर वडाका बालबालिकाको प्रतिनिधित्व गराइने बताइएको छ। बालबालिकाको संरक्षण, सहजीकरण र मार्गदर्शन अनुसार दलित अपाङ्ग व्यक्तिहरूलाई सहभागी गराइने समेत निर्णय भएको जनाइएको छ। नवलपुरमा पछिल्लो पटक लागू औषध दुर्वेशनी र लागू औषधको बरामद भइरहेको सन्दर्भमा देवचुलीका किशोरीहरूद्वारा भने लागू औषध हुन सक्ने हिंसा दुर्व्यवहार विरुद्धको अभियान सुरु भएको छ। जागृति बाल तथा युवा सरकार नेपालद्वारा कन्नालनको सहयोगमा सञ्चालनमा रहेको किशोरी सशक्तिकरण कार्यक्रमका किशोरीहरूद्वारा देवचुलीका विद्यालयहरूमा सो कार्यक्रम गरिएको छ। बालिकाहरू र किशोरीहरूमाथि हुने हिंसा दुर्व्यवहारको अध्ययन गर्दा लागू पदार्थको सेवन मद्यपान गरेको व्यक्तिहरूबाट बढी हुने गरेको देखिएकाले समेत स्वयं किशोर किशोरीले आफ्नो उमेर समूहका साथीहरूलाई जानकारी दिनका लागि सो कार्यक्रमको सञ्चालन गरेको जागृति बाल तथा युवा सरकार नेपालका दीपक शर्माले बताउनु भएको छ। बाल बालिकाहरूको व्यक्तित्व कलप मार्फत सचेतना र प्रतिबद्धताका लागि देवचुली सातमा रहेको भीमसेन माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको छ। कार्यक्रममा लागू औषधको सेवनबाट हुन सक्ने हिंसा दुर्व्यवहार न्यूनीकरणमा विद्यार्थीको भूमिकाको बारेमा कार्यक्रमको सञ्चालन गरिएको थियो। गैंडाकोट दुईमा हिजो सवारी दुर्घटनामा दुईजना घाइते भएका छन्। पूर्वबाट पश्चिम जाँदै गरेको ना 13/53/18 नम्बरको मोटरसाइकलको सही छमा पैदल यात्री मनोहर त्रिपाठीलाई ठक्कर दिएको थियो। पैदल यात्री त्रिपाठीको टाउकोमा चोट लागेको छ र उहाँको अवस्था उहाँको पुरानो मेडिकल कलेजमा उपचार भएको इलाका प्रहरीकाले गैंडाकोटले जानकारी दिएको छ। त्रिपाठीलाई ठक्कर दिने मोटरसाइकल चालक भरतपुर 21 बस्ने 36 वर्षीय उमाकान्त पौडेलको मुखमा र बायाँ खुट्टामा चोट लागेको र उहाँको पनि मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरीकाले गैंडाकोटले जानकारी दिएको छ। एमबक्स नवलपरासीको आयोजनामा सामाजिक विषयक शिक्षकहरूका लागि एक दिने तालिम हिजो सम्पन्न भएको छ। एमबक्स नवलपरासीका जिल्ला अध्यक्ष चन्द्रदेव तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा बर्दघाट नगरपालिका प्रमुख धीरज शर्मा बस्याल प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रूपमा रहनुभएका नगर प्रमुख बस्यालले शैक्षिक गुणस्तरका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। शिक्षा करले नभई रहरले बनेमा र सदैव नयाँ कुराहरूको जानकार बनेमा मात्र शिक्षा क्षेत्रमा सोचे जस्तो परिवर्तन ल्याउन सम्भव हुने ठकुवा गर्नुभएको छ। साथै जनमानसमा विकासे बजेटको माग हुँदा स्थानीय तह पश्चातको विकास केवल भौतिक पूर्वाधार बाटोघाटो र भवन नाला मात्रलाई अपेक्षाकृत हुँदा विकासका अन्य बाटाहरू शिक्षा स्वास्थ्य मनोरञ्जनका विषयहरूमा अपेक्षाकृत विकास हुन नसकेको स्वीकार गर्नुभएको छ। शर्मा लगाय कार्यक्रममा एमबक्स नवलप्रासी सल्लाहकार नरदीप नेपानी कार्य समितिका होमनाथ सुवेदी खेमलाल शर्मा लगायतको उपस्थिति रहेको थियो। चितवन जिल्लामा रहेका 76 सामुदायिक विद्यालय सहयोगी संस्था र समुदायको भरमा सञ्चालनमा आएका छन्। राज्यले दरबन्दी दिन नसक्दा सरकारी विद्यालय सहयोगी संस्था र समुदायको भरमा सञ्चालन गर्नु परेको हो। विक्रम सम्बत 2067 माध्यमिक तह सञ्चालन हुँदै आएको कालिका नगरपालिकाको मझवाङ माध्यमिक विद्यालयमा अहिले माध्यमिक तहको शिक्षक दरबन्दी छैन, तर त्यहाँ माध्यमिक तहको पठन पाठन भने हुँदै आएको छ। जिल्लाको पहाडी क्षेत्रमा पर्ने सो विद्यालयमा माध्यमिक तह सञ्चालनका लागि दात्री संस्था खोज्नु पर्ने बाध्यता रहेको विद्यालय प्रधानाध्यापक देव कुमार बस्नेतले बताउनु भएको छ। जिल्लामा यस्तो समस्यामा 76 विद्यालय रहेका छन् जहाँ तल्लो तहको दरबन्दीमा रहेका शिक्षकले माथिल्लो तहसम्म हेर्नुपर्ने र सञ्चालनका लागि समुदाय वा दात्री संस्थाको भार पर्नुपर्ने बाध्यता रहेको छ। जिल्ला प्रहरीकाले चितवनको प्रहरी टोलीले बिहिबार राति जुवा खेलिरहेको अवस्थामा रकम सहित जुवाडे पक्राउ गरेको छ। प्रहरीले 9,32,813 नगद सहित 23 जुवाडेलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट 16 थान कौडा समेत बरामद गरिएको छ। जिल्ला प्रहरीकाले चितवनका प्रहरी निरीक्षक चिनीमाया तामाङको कमाण्डमा गएको प्रहरी टोलीले भरतपुर महानगरपालिका 11 बजार स्थित चिन्केश्वरी टोलबाट उनीहरूलाई पक्राउ गरेको छ। चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्र संरक्षण गरिएका 2 दर्जन गोही राप्ती नदीमा छाडिएको छ। प्रत्येक वर्ष जस्तै यस वर्ष पनि निकुञ्ज मुख्यालयको कसरा नजिकै 2 भालेसहित 24 गोही छाडिएको हो। भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले राप्ती नदीमा गोही छाडेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। सो अवसरमा बोल्दै भरतपुर महानगरपालिकाकी प्रमुख दाहालले गोही संरक्षणका कार्यका लागि महानगर सधैँ सहयोगी बन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अवसरमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेद कुमार ढकालले संरक्षण बिना पर्यटन सम्भव नभएकाले अति दुर्लभ गोहीको संरक्षणका लागि जनप्रतिनिधिहरू सकारात्मक हुनुपर्ने बताउनु भएको छ। चितवनमा ठूलो परिमाणमा सालको कारसहित 2 पक्राउ परेका छन्। इच्छा कामना गाउँपालिका 7 हरिपुर सब डिभिजन वन कार्यालयको क्षेत्रभित्र पर्ने रानीखोला सामुदायिक वनबाट 11 थान घुरिया 104 क्युफिट साल काठ बरामद गरिएको छ। बजार मूल्य अनुसार सो काठ करिब 4.5 लाखको रहेको छ। काठ तस्करमा संलग्न रत्ननगर नगरपालिका 13 गणेश छेत्री र खैरानी नगरपालिका 1 विनोद बुर्लाकोटीलाई नियन्त्रणमा लिइएको छ। एक वर्ष अघि प्रदेश सरकार स्थापना हुँदा कार्य र जनशक्तिकी अभाव थियो। प्रदेश नम्बर पाँच पनि यसबाट अछुतो रहेन। आन्तरिक व्यवस्थापनका एक काम गर्दै संघीयता कानूनका आधारमा खडा गरेर प्रदेश सरकारले एक वर्ष व्यतीत गरेको छ। अन्य प्रदेश चाहिँ मुख्यमन्त्री र प्रदेश मन्त्री सन्तुष्ट नभए पनि अगाडि बढेर विकास र समृद्धिका काम गर्ने दृढ संकल्प सलाएको देखिँदैन। प्रदेश सरकारले प्रदेशको विकास र समृद्धिका लागि योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाउने र यस वर्षलाई आवधिक योजनाको वर्षको रूपमा अघि बढाएको छ। यता गण्डकी प्रदेश सरकार गठन भएका दिन 2074 फागुन चारमा मन्त्री परिषद बैठकले केही महत्त्वपूर्ण निर्णय गरेको थियो। उज्यालो प्रदेश कार्यक्रम अन्तर्गत दुई वर्षभित्र सबै घरमा विद्युतीकरण, खानेपानी पुर्याउने र विद्युतीय सुशासन लगायतका निर्णय गरेका थिए। सरकारका प्रवक्ता तत्कालीन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम शरण बस्नेतले सरकारको निर्णय निकै जोस र उत्साहपूर्ण रूपमा सुनाउनु भएको थियो। आवश्यक कानून बनेर प्रदेशको बजेट र योजना कानून हुनेमा उहाँ ढुक्क देखिनु भएको थियो। संघमा पनि दुई तिहाईको सरकार भएकाले प्रदेशलाई चाहिने सबै कानून समयमै बनाइदिएर काम गर्ने मार्ग खुल्नेमा मुख्यमन्त्री लगायत प्रदेश सरकारले सोच बनाएको थियो। परिस्थिति त्यस्तो रहेन। न संघले समयमै कानून बनाइदियो, न त पर्याप्त संख्यामा कर्मचारी खटाइदियो। प्रदेश सरकारको कामको गतिविधि त्यसको प्रभाव पर्यो। मुख्यमन्त्री हुनुअघि र भनेपछि पृथ्वी सुब्बा गुरुङले भन्दै आउनु भएको समृद्ध प्रदेश र एक नम्बर प्रदेश बनाउने सपनामाथि पहिलो वर्ष दाँतमा ढुङ्गा लागे जस्तै भएको छ। पहिलो बैठकले गरेका निर्णय कामै अझैसम्म सुरु हुन सकेका छैनन्। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन रेवान सौराहाले आयोजना गरेको 13 सौराह फुड फेस्टिभल शुक्रबार सम्पन्न भएको छ। पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरेको सो फेस्टिभलको 50,000 स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिनुभएको छ। फेस्टिभलका संयोजक गिरीले पर्यटकको संख्या भन्दा पनि फेस्टिभलले चितवनको पर्यटन प्रवर्धनमा टेवा पुर्याएको भन्दै फेस्टिभल सफल भएको बताउनु भएको छ। समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रत्नगर नगरपालिकाका मेयर नारायण वनले पर्यटन प्रवर्धनका लागि फुड फेस्टिभल कसै ढुङ्गा साबित रहेको बताउनु भएको छ। माडीमा फागुन 6 गतेबाट दोस्रो माडी मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ। यस विषयमा शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ। कुल 14 टिम सहभागी हुने यस प्रतियोगिताको विजयी टिमले 1,01,111 पाउनेछ। यस्तै उपविजेता टिमले 51,111 र सान्त्वना हुने दुई टिमले 10,000 दरले नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक कृष्ण प्रसाद महतोले जानकारी दिनुभएको छ। प्रतियोगिता साथ उत्कृष्ट खेलाडी र टिमलाई विभिन्न विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा माडीका स्थायी बासिन्दा भएका खेलाडीका साथै एउटा टिममा बढीमा 4 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी राख्न पाउने व्यवस्था रहेको संयोजक महतोले बताउनु भएको छ। विजयी खबरमा अब पालो भएको छ। आजको सरकारको भवन निर्माण संहिता अनुरूप निर्माण नभएका घर र भूकम्पबाट क्षति भएका घरलाई दिगो र सुरक्षित बनाउने माध्यम नै प्रबलीकरण हो। प्रबलीकरण गर्नु भनेको भूकम्प प्रतिरोधी घर बनाउनु हो। एक रिपोर्ट सहकर्मी माया कणेल वाचन।
2072 सालमा भूकम्प गयो। यही भूकम्पका कारण जनधनको क्षति भयो। कति घर चर्किएका छन् त्यति मात्र होइन, भवन मापदण्ड र आचार संहिता विपरीत बनेका घर पनि अब सुरक्षित बनाउन जरुरी छ। तर कसरी बताउँदै हुनुहुन्छ इन्जिनियर भीमलाल गुरुङ।
जस्तो सुकै घरलाई पनि हामी प्रबलीकरण गर्न सकिन्छ। जस्तो कि ड्यामेज ग्रेड हामीले चाहिँ एउटा चाहिँ मापदण्ड क्राइटेरिया राखेका हुन्छौँ। ड्यामेज ग्रेड 1-5 हुन्छ। जस्तो चाहिँ भूकम्पको अहिले जुन चाहिँ तत्कालीन सर्वेले के जानकारी डाटाले अपडेट दिएको छ भने ड्यामेज ग्रेड 4 र 5 चाहिँ पुनर्निर्माण भन्छ, रिकन्स्ट्रक्सन भन्छ। अनि त्यसपछि ड्यामेज ग्रेड र 2 र 3 चाहिँ रेट्रोफिटिङ प्रबलीकरण गर्ने भन्ने हुन्छ एउटा मापदण्ड। ड्यामेज ग्रेड चाहिँ 2 र 3 चाहिँ हामी प्रबलीकरण गर्छौँ।
बनिसकेका भवनलाई भूकम्पीय हिसाबले सुरक्षित गर्न सकिन्छ, तर यसको विधि छ। त्यही विधि अनि तरिकालाई रेट्रोफिटिङ अर्थात् प्रबलीकरण भनिन्छ। कुनै पनि भवन वा संरचनालाई कम खर्चमा सुरक्षित बनाउने प्रक्रिया नै प्रबलीकरण हो। पुनः इन्जिनियर गुरुङ।
भूकम्पबाट क्षति विक्षेद भएका तर पूर्ण क्षति नभएका घरहरूलाई चाहिँ कम खर्चमा चाहिँ पहिलाको भन्दा पनि बढी नै स्ट्रेन्थ प्रोभाइड गरेर सुरक्षित बनाउने एक प्रविधिलाई चाहिँ हामी प्रबलीकरण भन्न सकिन्छ।
भवन निर्माण संहिता अनुरूप निर्माण नभएका घर र भूकम्पबाट क्षति भएका घरलाई दिगो र सुरक्षित बनाउने माध्यम नै प्रबलीकरण हो। प्रबलीकरण गर्नु भनेको भूकम्प प्रतिरोधी घर बनाउनु हो। घर प्रबलीकरण गर्नु र मर्मत गर्नु भनेको एउटै भने होइन। भरतपुर महानगरपालिकाका सिनियर इन्जिनियर सूर्य लामा।
बलियो बनाउने अर्थात् भूकम्प प्रतिरोधी बनाउने प्रविधि चाहिँ प्रबलीकरण हो होइन. अब यस्तो हुन्छ, अलि अलिकति सामान्य बुझाइ चाहिँ के छ भने प्रबलीकरण र मर्मत चाहिँ एउटै हो कि भन्ने बुझाइ पनि छ जनमानसमा होइन. त्यो चाहिँ के भने प्रबलीकरण भनेको चाहिँ त्यो पहिला जस्तो भूकम्प प्रतिरोधी छैन भने कुनै मानिस चर्कियो अथवा केही ड्यामेज भयो भने त्यसलाई चाहिँ भूकम्प प्रतिरोधीको अवस्थासम्म पुर्याउने चाहिँ प्रबलीकरण भयो होइन. अब कसैले चाहिँ त्यसैलाई मर्मत गरेर पहिलाको जे अवस्था छ त्यो अवस्थामा पुर्याउने चाहिँ मर्मत मात्रै भन्छ त्यसलाई होइन.
कुनै नयाँ घर बनाउँदा लाग्ने खर्चको 30% खर्च लाग्ने घरलाई प्रबलीकरण गर्नु सबैभन्दा राम्रो हुन्छ. यदि त्योभन्दा बढी खर्च लाग्छ भने नयाँ भवन र संरचना बनाउनु उत्तम हुने इन्जिनियर सूर्य लामाको भनाइ छ.
जस्तो कुनै नयाँ घर बनाउँदाखेरि लाग्ने खर्चको 30% चाहिँ खर्च गर्दा त्यो घर चाहिँ बलियो बन्छ अर्थात् भूकम्प प्रतिरोधी बन्छ भने त्यो घरलाई चाहिँ प्रबलीकरण गर्न सकिन्छ, नत्र चाहिँ त्यो पुरानो घर भत्काएरै नयाँ बनाउनु चाहिँ ठिक हुन्छ भनिन्छ.
सिमेन्टका पिलरवाला घरहरू मात्र नभएर गाह्रोवाला घर र ढुङ्गा माटोका घरहरू प्रबलीकरण गर्न सकिन्छ. इन्जिनियर भीमलाल गुरुङ,
ढुङ्गा माटोको स्टोन के अरे स्टोन मेसिनरी विथ मर मोर्टार छ, ढुङ्गा माटोको गाह्रो छ भने त्यसलाई चाहिँ स्पेसल डाइमेन्सन अनुसार टाइप डिजाइनै गर्नुपर्छ. त्यसको टाइप डिजाइन छुट्टै हुन्छ. जस्तो अब चाहिँ तपाईँको चाहिँ ब्रिक मेसिनरी विथ सिमेन्ट मोर्टार भन्छ, इटा सिमेन्टीको जोडान छ भने त्यसलाई पनि चाहिँ हामीले चाहिँ रेट्रोफिटिङ गर्न सकिन्छ. आरसिसी फ्रेम स्ट्रक्चर छ भने त्यो बिल्डिङलाई पनि ब्याकेटिङ गर्ने हो कि अन्डरपिनिङ गर्ने हो कि सर्टक्रिट गर्ने हो कि ड्यामेज कुन चाहिँ कम्पोनेन्टमा जस्तो पिलरमा कस्तो छ, स्ल्याबमा कस्तो छ, वालमा कस्तो छ, त्यो किसिमको क्याटेगोराइज गरेर हामीले चाहिँ रेट्रोफिटिङ गर्न सकिन्छ.
भवन नयाँ बनेको र पुरानो बनेको भन्दा पनि भवन राष्ट्रिय संहिता अनुसार निर्माण भएको हो वा होइन त्यसमा भवन प्रबलीकरण गर्नुपर्ने हो वा होइन थाहा हुने इन्जिनियर लामाको भनाइ छ.
जस्तो राष्ट्रिय भवन संहिता अनुसार बनेको घरलाई चाहिँ पर्दैन प्रबलीकरण गर्नलाई, नयाँ बने पनि पुरानो बने पनि. तर अब नयाँ बनेको छ राष्ट्रिय भवन संहिता अथवा भूकम्प प्रतिरोधी चाहिँ किसिमले बनेको छैन भने त्यसलाई पनि प्रबलीकरण गर्नु पर्यो.
चितवनमा विभिन्न संघ संस्थाले प्रबलीकरणका बारेमा जनचेतना दिएको बताउनुहुन्छ इन्जिनियर भीमलाल गुरुङ. उहाँ प्रबलीकरण नयाँ प्रविधि र टेक्नोलोजी भएको कारणले पनि जनमानसमा बुझाउन आवश्यक रहेकोमा जोड दिनुहुन्छ.
युएनओपिएसको हाम्रो चाहिँ टेक्निसियन टिम चितवनमा आउनु भएको छ, उहाँहरूले चाहिँ प्रत्येक नगरपालिका प्रत्येक गाउँपालिकामा गएर चाहिँ रेट्रोफिटिङ भने यस्तो हो यसरी गर्नुपर्छ भनेर लाजराईलाई नै ल्याएर चाहिँ वडा वडा स्तरीयमा चाहिँ भेला गराएर उहाँहरूले जनचेतना गराइराख्नु भएको छ. अहिले यो पछिल्लो समयमा आएर घरमा चाहिँ रेट्रोफिटिङ गर्नुपर्छ र त्यस्ता घरहरू छन् भने हामी चाहिँ फुल्ली रूपमा सपोर्ट गर्छौँ भनेर युएनओपिएसका साथीहरू चाहिँ आएर चाहिँ त्यो किसिमको चाहिँ जनमानसमा चाहिँ एक किसिमको चाहिँ पोजिटिभ मेसेज दिनुभएको छ.
समय समयमा आउने प्राकृतिक प्रकोपका कारण भवन र संरचना भत्किँदा हामीलाई चोटपटक लाग्छ अनि जनधनको पनि क्षति हुन्छ. त्यसैले भवन र संरचना बनाउँदा पहिले नै भवन निर्माण संहिता अनुसार बनाउनु पर्छ. भूकम्प लगायतका कारण हुने जनधनको क्षति कम गर्न हाम्रो भवन संरचनामा ध्यान दिन आवश्यक छ. आउनुहोस् तपाईँ हामी सबै हातेमालो गरौं.
प्रबलीकरणका सम्बन्धमा तयार पारेको यो सामग्री सँगै अब पालो भएको छ व्यापारिक विश्रामको.
जहिले पनि जान सक्छ, त्यसैले हामी सधैँ सचेत रहनुपर्छ. भूकम्प जानु अघि यी कुराहरूमा ध्यान दिनुहोस्.
नयाँ घर बनाउँदा भूकम्पीय सुरक्षा उपायहरू अपनाउने, पङ्खा तस्बिर लगायतका सामानहरू अग्लो ठाउँमा नराखी नढल्ने र नखस्ने गरी राख्ने, भूकम्प आयो भने के गर्ने भनेर पहिले नै परिवारसँग सल्लाह गर्ने,
भूकम्पीय सुरक्षाका लागि समुदाय नै अघि सरौं,
साधन ज्ञान सिप र भवन संहिताको अधिकतम प्रयोग गरौं.
भूकम्पीय सुरक्षाका लागि विजय एफएम 101.6 र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटको संयुक्त अभियान.
प्रख्यात जडीबुटी अर्सा गुम्बा खाई हुर्केका हिमाली च्याङ्ग्राको मासुका परिकारहरू अब गैडाकोटमा.
हाम्रा सेवाहरू च्याङ्ग्राका भुटन सुकुटी मासु टाउको बोइल च्याङ्ग्राको फ्रेस मासु खाजा नास्ता स्पेशल नेपाली खाना पारिवारिक वातावरणमा फुल एयर कन्डिसनमा नयाँ व्यवस्थापनको साथ
सम्पर्क हिमाली च्याङ्ग्रा रेस्टुरेन्ट गैंडाकोट दुई चौकी नजिक साबिक गैंडाकोट सेकुवा कर्नर प्रोप्राइटर दुर्गा प्रसाद ढकाल मोबाइल 9855563963 9855065211 9813693963
विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ विश्राम अघि यहाँले सुन्नुभयो गैंडाकोटमा नगर स्तरीय बाल सञ्जाल गठन देवचुलीका किशोरीहरू हिंसा विरुद्धको अभियानमा सक्रिय र भरतपुरबाट 16 कौडा सहित 23 जुवाडे पक्राउ अब पाल भएको छ थातोलका खबर सुन्नुहोस् सहकर्मी अनिता राणाभाटबाट
स्याङ्जा जिल्लामा यही फागुन 5 गते बीमा कार्यक्रम शुभारम्भ हुँदैछ सिराहा र धनुषा जिल्लामा हालै मात्र बीमा कार्यक्रम शुभारम्भ भएको थियो नवनियुक्त बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोखरेलले सो जानकारी दिँदै सबै जिल्लामा बीमाको कार्यक्रम सञ्चालन हुने बताउनुभयो बागलुङ नगरपालिका 14 नारायण स्थान चौरमा प्रथम बलेवा महोत्सव फागुन 2 गतेबाट सुरु भएको छ महोत्सव फागुन 12 गतेसम्म सञ्चालन हुनेछ शिक्षा खेलकुद कला र संस्कृतिको पहिचान बलेवाको पर्यटन विकास र प्रबर्धन हाम्रो अभियान भन्ने नाराका साथ महोत्सव शुरू भएको आयोजकले जनाएको छ कर्मभूमि फाउन्डेशन ढोरपाटन नगरपालिका बुर्तिबाङले शुक्रबार देउराली प्रावि ढोरपाटन तीन पुरकोटमा विभिन्न सात विद्यामा छात्रवृत्ति वितरण गरेको छ गरीब तथा जेहेन्दार एक छात्र र छात्रालाई विद्यालय पोसाक र अन्य दलित छात्र छात्रा जनजाति छात्र छात्रा व्यक्तिगत सरसफाई अनुशासन खेलकुद उत्कृष्ट विद्यालय उत्कृष्टमा एक छात्र र छात्रालाई स्टेसनरी गरी जम्मा 14 जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा ढोरपाटन तीनका अध्यक्ष महेन्द्र घरती मगरले सो संस्थाले सराहनीय काम गरेकोमा प्रशंसा गर्दै यस्ता कार्यका लागि आफ्नो 100% सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भनबहादुर भण्डारीले ज्ञानदोय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिबिन स्रोत कक्षाका विद्यार्थीलाई रु 21,000 बराबरको सामग्री सहयोग गर्नुभएको छ अध्यक्ष भण्डारीले कपी कलम मादल सारङ्गी पेनड्राइव स्पिकर कम्प्युटरको किबोर्ड लगायतका शैक्षिक सामग्री उपलब्ध गराउनु भएको थियो विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिकाको अध्यक्ष भण्डारीले स्रोत कक्षाका बालबालिका र स्रोत शिक्षक गणेश सुवेदीलाई सो सामग्री हस्तान्तरण गर्नुभएको विद्यालयले जनाएको छ
हातलका खबरपछि अब छोटा खबर सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अहिले पनि देशमा विद्यमान समस्याहरूको समाधान नगरे कहिले गर्ने भनी प्रश्न गर्नुभएको छ अध्यक्ष दाहालले कम्युनिस्ट नेतृत्वको दुई तिहाईको सरकारका लागि जनताको आधारभूत समस्या समाधान गर्ने ऐतिहासिक अवसर आएको उल्लेख गर्नुभएको छ नेपालमा दर्ता नगरे वा कार्यालय नखोले फेसबुक र ट्विटर बन्द गर्ने चेतावनी सहित फेसबुकको अमेरिका स्थित कार्यालयलाई गृह मन्त्रालयले पत्रचार गरेको छ सूचना प्रविधि तथा संचार मन्त्रालयको आग्रह अनुसार गृहले सामाजिक सञ्जाल फेसबुक र ट्विटरलाई पत्रचार गरेको हो गृहले फेसबुक र ट्विटरको अमेरिका स्थित मुख्यालयलाई नेपालमा दर्ता गरेर कार्यालय नखोले फेसबुक र ट्विटर बन्द गर्ने चेतावनी दिएको छ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले सरकार पूर्णतः असफल भएको आरोप लगाउनु भएको छ काङ्ग्रेस सहमहामन्त्री महतले सरकारको एक वर्ष पूरै असफल भएको दावी गर्नुभएको हो नेपाली कङ्ग्रेसका नेता एवं पूर्व मन्त्री नवीन्द्र राजुसले वीर अस्पतालमा 10 लाखको अक्षय कोष स्थापना गर्नुभएको छ गण्डक नहरको संरचना पुरानो र जीर्ण भइसकेकाले जुनसुकै बेला भत्किन सक्ने सम्भावना रहेको छ र एनसिएल स्पोर्ट्स प्रालीको आयोजनामा विराटनगरमा महिला फ्रेन्चाइज लिग क्रिकेट हुने भएको छ एनसिएल महिला टी20 क्रिकेट लिग नाम रहेको प्रतियोगिता चैत 1 गतेदेखि 9 गतेसम्म विराटनगरमा आयोजना हुनेछ यही खबरसँगै हामी अन्त्यमा आएका छौँ जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू नानगढ मुगलिङ सडक खण्डको विभिन्न स्थानमा भाषेको सडकको भौगर्भिक अध्ययन सुरु सौराहामा जारी सौराहा फुड फेस्टिभल सकियो 50,000 गरे अवलोकन गैंडाकोट नगरपालिका नगर स्तरीय बाल सञ्जाल गठन अध्यक्षमा गैंडाकोट एकी सुस्मिता भण्डारी चयन देवचुलीमा किशोरीहरूद्वारा लागू औषधबाट हुन सक्ने हिंसा दुर्व्यवहार विरुद्धको अभियान सुरु चितवनका 76 सामुदायिक विद्यालय दात्री संस्थाको भरमा तल्लो तहको दरबन्दीमा रहेका शिक्षकले माथिल्लो तहसम्म हेर्नुपर्ने बाध्यता र भरतपुरबाट 16 थान कौडा सहित 23 जुवाडे पक्राउ चितवनको राप्ती नदीमा 24 गोई छाडियो वर्षभरि 100 गोई छाडिने लक्ष्य अवस्था सुनिश्चित विजय एफएम 101.6 र www.vijayfm.org.np मार्फत प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। म श्रीधर उपाध्याय बिदा हुन्छु। नमस्कार।